नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै रविन्द्र सुवेदीको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
आज थपिएका कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै। देशभर कोरोना मुक्त हुनेको संख्या 1,00,000 नजिक।
दशैंमा पनि कोरोना अस्पताल र प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन। दार्चुलाको खलङ्गा बजार बन्द गराउन सेना परिचालन।
कक्षा 12 परीक्षा मंगसिर 9 गतिदेखि हुने। कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था।
अफगानिस्तानमा पाकिस्तानको भिसा आवेदन दिनेहरू बीच भागदौड, 15 जनाको मृत्यु।
र आइपीएल क्रिकेटमा बेङ्गलोर र कोलकाता बीचको खेल जारी, कोलकाता पहिले ब्याटिङमा।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेपालमा आज थप 5,743 जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएका 20,118 जनाको पीसीआर परीक्षणमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका हुन्। तीमध्ये काठमाडौँ उपत्यकामा मात्रै 3,107 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले काठमाडौँ जिल्लामा 2,391, ललितपुरमा 543 र भक्तपुरमा 173 जना संक्रमित थपिएका जानकारी दिनुभयो। मन्त्रालयमा आयोजित नियमित कोविड 19 प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले आज थपिएका संक्रमित सहित कुल संक्रमितको संख्या 1,44,872 पुगेको बताउनुभयो। आजसम्म 1,00,000 हारारीमा कोरोना संक्रमण मुक्त भइसकेका छन्। हालसम्म कुल संक्रमित मध्ये 68.7% अर्थात 79,605 जना कोरोना संक्रमणबाट स्वस्थ भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा मात्रै 2,996 जना कोरोना संक्रमित कोरोना संक्रमण मुक्त भएका छन्। आज गम्भीर प्रकारका कोरोना संक्रमित 269 जनाको आईसीयू र 87 जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। आजको विवरण अनुसार देशभर सक्रिय संक्रमितको संख्या 44,476 पुगेको छ भने क्वारेन्टाइनमा बस्नेको संख्या 4,065 छ। आज 14,676 जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी 29,800 जना होम आइसोलेसनमा रहेका छन्। आजसम्म पीसीआर विधिबाट 13,34,897 जनाको कोरोना परीक्षण गरिएको छ।
देशभर थप 26 जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो 24 घण्टामा देशभर थप 26 जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विभिन्न अस्पताल र होम आइसोलेसनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको हो। 24 घण्टामा अहिलेसम्म यति धेरै संक्रमितको मृत्यु भएको थिएन। यससँगै नेपालमा मृत्यु हुनेको संख्या 791 पुगेको छ। यसअघि हिजो 8 जना, अस्ति सोमबार 18 जना र आइतबार 12 जनाको मृत्यु भएको थियो। यससँगै यसै साता 4 दिनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 58 जना पुगेको छ। यसअघि अघिल्लो साता मात्र 113 जना संक्रमितको मृत्यु भएको थियो। पछिल्लो समय सरकारले मृत्यु भइसकेकाहरूको कोरोना परीक्षण गर्ने गरेको छैन।
दशैंको विधामा पनि देशभरका सबै कोरोना अस्पताल र प्रयोगशालाहरूलाई सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले दशैंको विधामा पनि आवश्यकता अनुसार कोविड अस्पताल र प्रयोगशालाले सेवा सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो।
सबै कोविड-19 अस्पतालहरू तथा प्रयोगशालाहरू दशैंको विधामा पनि आवश्यकता अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय भएको पनि म यहाँहरूलाई म जानकारी गराउन चाहन्छु।
पछिल्लो समय उपचार चाहिने संक्रमितको संख्या बढेकाले सरकारले दशैंको विधामा पनि अस्पतालहरूलाई सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। अहिले देशभर कुल 70 कोरोना अस्पताल छन्, जसमा 17 निजी अस्पताल र बाँकी सरकारी अस्पताल छन्।
दार्चुला सदरमुकाम खलङ्गाको समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि बजार बन्द गराउन नेपाली सेना परिचालन गरिएको छ। बजारमा पसल बन्द नहुने अवस्था आएपछि नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो। महाकाली नगरपालिकाको वडा नम्बर 4 र 5 को बजार सिल गरिएको भए पनि व्यापारीले कानूनको उल्लङ्घन गरेको भन्दै सुरक्षा समितिले सेना समेत बजारमा खटाएको प्रमुख जिल्लाधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभएको छ। जिल्ला प्रशासन कार्यालयले दुहुको वडा नम्बर 2 हिकिला क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। दुहुमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा बसिरहेकाले समुदाय स्तरमा फैलिन नदिन सिल गरिएको हो। त्यसै गरी सशस्त्र प्रहरी बल नेपाल नम्बर 44 गण हेडक्वार्टरमा 63 जनामा कोरोना देखिएपछि गण नै सिल गरिएको छ। दार्चुलामा आजसम्म कोरोना संक्रमितको संख्या 250 नागेको छ।
कोभिड 19 का कारण स्थगित कक्षा 12 को परीक्षा मंगसिर 9 गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गर्दै देशभर मंगसिर 9 गतेबाट कक्षा 12 को परीक्षा सञ्चालन हुने जनाएको हो। तालिका अनुसार बिहान आठ बजेदेखि 9:30 बजेसम्म परीक्षा सञ्चालन हुनेछ। शनिबार पनि परीक्षा सञ्चालन गरेर मंगसिर 16 गते सकिनेछ। स्वास्थ्य मापदण्ड र सामाजिक दूरी कायम गरेर परीक्षा सञ्चालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो। कोविड 19 संक्रमित विद्यार्थीलाई भने बोर्डले परीक्षामा सहभागी नहुन अनुरोध गरेको छ। संक्रमितहरूलाई कोरोना मुक्त भएपछि छुट्टै परीक्षाको व्यवस्था गरिने बोर्डले जनाएको छ। बोर्डले गत भदौमा कक्षा 12 का विद्यार्थीको विवरण संकलन गरेको थियो। वैशाख 8 गतेदेखि सञ्चालन हुने परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो। परीक्षा बोर्डले यसपटक 40% अङ्कका लागि मात्र परीक्षा गर्न लागेको हो। 40% अङ्क कक्षा 11 र 20% अङ्क कक्षा 12 को आन्तरिक मूल्याङ्कनबाट जोडिने बताइएको छ।
भारतीय गुप्तचर संस्था रहका प्रमुख सामन्त कुमार गोयल काठमाडौँ आइपुग्नु भएको छ। रहका प्रमुख गोयल चार्टर विमान मार्फत आज दिउँसो काठमाडौँ आइपुगेका जनाइएको छ। उहाँ आज राति नयाँ दिल्ली फर्किने कार्यक्रम छ। उच्च सरकारी स्रोतका अनुसार अनौपचारिक भ्रमणमा रहेका उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसहितका केही उच्च सरकारी अधिकारीलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ। र प्रमुखको नेपाल भ्रमण औपचारिक होइन, यसबारे आधिकारिक जानकारी छैन। स्रोतले भन्यो उहाँ धार्मिक या अन्य निजी भ्रमणमा आउनुभएको हुनसक्छ। नेपालसँग चर्किएको सीमा विवादपछिको तनाव र कोरोना संकटका कारण रोकिएको भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण अगाडि गोयल नेपाल आउनुभएको हो। सैनिक जनसम्पर्क निर्देशनालयले जनरल नरवणेको यही कार्तिक 18 गते नेपाल भ्रमणमा आउने कार्यतालिका बताइसकेको छ। कोरोना संकटका कारण दुवै देशमा भएको लकडाउनका कारण स्थगित भारतका स्थल सेनाध्यक्षको नेपाल भ्रमण यही कार्तिक 18 हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यस विषयमा नेपाल सरकार मन्त्री परिषदले 2076 माघ 20 आवश्यक निर्णय गरिसकेको छ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याप्सनले महान चाड दशैं तथा तिहारका बेला विद्यालयले आफ्ना शिक्षक कर्मचारीलाई तलब दिन आग्रह गरेको छ। कोविड 19 सँगै शिक्षक मारमा परेकाले तलब उपलब्ध गराउन प्याप्सनले माग गरेको हो। केही महिना अघि नै 2076 साल चैत महिनासम्मको तलब एकमुष्ट रूपमा भुक्तानी गर्न र 2077 वैशाखदेखि आमदानीको अनुपातमा तलब उपलब्ध गराउन सम्पूर्ण सदस्य विद्यालयहरूलाई लिखित निर्देशन दिइसकेको पनि प्याप्सनका अध्यक्ष टीकाराम पुरीले बताउनुभयो। उहाँले भन्नुभयो, महान चाड बडा दशैं तथा दीपावलीलाई मध्यनजर गर्दै यस अर्गनाइजेसनले सबै शिक्षक र कर्मचारीलाई यथाशक्य तलब उपलब्ध गराउन आग्रह गरेका छौं। विज्ञप्तिमा पनि जानकारी गराएका छौं। मेगा ब्याङ्क तथा प्राइम ब्याङ्कको व्यवस्थापनसँग समन्वय गरी विद्यालय सञ्चालन खर्चका निम्ति अल्पकालीन ऋण उपलब्ध गराउन सकिने गरी सम्झौता समेत भइसकेको उहाँले जानकारी दिनुभयो। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
आइसर अर्थात् माइलेजको बादशाह आइचरको अफरले ल्याउने छ यसपालि दशैं र तिहारमा खुशी याली। आइचरका बस, ट्रक र टिप्परको हरेक खरिदमा पाउनुहोस् हात खाली नजाने स्योर साथ फुल चोइस अफर। कुनै पनि सेगमेन्टको खरिदमा 1,00,000 रुपियाँसम्मको नगद छुट, साथै मोटरसाइकल, स्कुटर, मोबाइल, ल्यापटप तथा स्मार्ट टेलिभिजन प्राप्त गर्ने सुनौलो मौका र निशुल्क सामग्री सहित 2 वर्षको फ्री सेड्युल सर्भिसिङ।
आइचरका बस ट्रक र टिप्परमाथि ढुक्कको लगानी, त्यसमाथि उपहारै उपहार, छानी छानी। विस्तृत जानकारीको लागि नजिकैको आइचरको शोरूम अथवा फोन 9803-11518 र 9803-11549 सम्पर्क गर्नुहोस्।
यहाँहरूको सेवामा मेगा ब्याङ्क प्रस्तुत गर्दछ मेगा विश्वास बचत खाता भर्जन 2020।
वार्षिक ब्याज दर 5%,
निशुल्क भिजा डेबिट कार्ड, निशुल्क मोबाइल ब्याङ्किङ,
निशुल्क इन्टरनेट ब्याङ्किङका साथै लकर सुविधामा 25% छुट,
क्रेडिट कार्ड तथा ट्राभल कार्डमा पनि 50% छुट सहित अन्य धेरै सुविधाहरू।
त्यसैले आकर्षक प्रतिफल र अत्याधुनिक सेवा सुविधाका लागि आजै नजिकैको मेगा ब्याङ्कको शाखामा गई मेगा विश्वास बचत खाता खोल्नुहोस्।
थप जानकारीका लागि मोबाइल नम्बर 9847-6948 मा सम्पर्क गर्नुहोस्।
विश्वास जित्दै अघि बढ्दै मेगा ब्याङ्क नेपाल लिमिटेड।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरूको पुननिर्माण चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ। 2072 माघ 2 गते रानी पोखरीको पुननिर्माणका लागि आफैले शिलान्यास गरेको स्मरण गर्दै उहाँले भूकम्पबाट घरबार विहीन सबैलाई घरवासको व्यवस्था सहित पुनर्स्थापना गर्छौं, भूकम्पबाट छेद विच्छेद भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुननिर्माण गर्नेछौं भन्ने अठोट र प्रण पूरा हुन लागेकोमा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गर्नुभयो। 2072 वैशाख 12 गते को भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानी पोखरीको पुननिर्माण सम्पन्न भएपछि आज उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लक्ष्य अनुसार नै सबै संरचनाहरूको पुननिर्माण सम्पन्न हुने बताउनुभयो। रानी पोखरी र बाल गोपालेश्वर मन्दिर पुरानै शैलीमा निर्माण हुनुले प्राकृतिक सम्पदाको संरक्षण भएको पुष्टि हुने भन्दै उहाँले यसबाट काठमाडौँ उपत्यकाको विकास मात्र नभई पर्यटकका लागि समेत आकर्षकको केन्द्र बन्न मद्दत पुग्ने बताउनुभयो।
प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध र प्राचीन सभ्यताको उद्गम स्थलको रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुनेछ भन्ने मैले विश्वास लिएको छु।
राष्ट्रपति भण्डारीले आफ्नो सार्वजनिक मन्तव्यमा पहिलो पटक वृहत टुणी खेल मास्टर प्लान बारे पनि सम्बोधन गर्नुभएको छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणले रानी पोखरीदेखि रत्न पार्क, खुला मञ्च, टुणी खेल हुँदै रङ्गशालासम्मको क्षेत्र समेटेर वृहत टुणी खेल मास्टर प्लान तयार पारेकोमा खुसी लागेको भन्दै उहाँले विभिन्न सरकारवालाहरूसँग छलफल गरी अन्तिम रूप दिन आग्रह समेत गर्नुभएको छ।
प्राधिकरणले रानी पोखरी क्षेत्रलाई हालको रत्न पार्क, खुला मञ्च, टुणी खेल, भ्रिकुटी मण्डप र दशरथ रङ्गशाला समेतलाई जोडी बृहत्तर गुरु योजना तयार पारेको जानकारी पाउँदा खुसी लागेको छ। सम्बद्ध सबै सरकारवाला जनपक्षसँग समन्वय गरी उक्त गुरु योजनालाई कार्यान्वयनमा लैजानका निम्ति म प्राधिकरणलाई शुभकामना दिन चाहन्छु।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो 2 महिनाको पारिश्रमिक र चाडपर्व खर्च बापतको रकम कोविड कोषमा प्रदान गर्नुभएको छ। यस आर्थिक वर्षको 2 महिनाको पारिश्रमिक र चाडपर्व खर्च आउने रकम कोरोना भाइरस कोषमा तथा उपचार कोषमा प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिनुभयो। राष्ट्रपतिले पारिश्रमिकका रूपमा प्रति महिना 1,50,450 रुपियाँ पाउँदै आउनु भएको छ। यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि चालू आर्थिक वर्षको चाडपर्वका लागि पाइने रकम कोरोना कोषलाई प्रदान गर्नुभएको छ। उहाँका प्रेस संयोजक मनोज घरतीद्वारा जारी विज्ञप्तिमा उपराष्ट्रपति पुनले 1 महिनाको पारिश्रमिक सहित चाडपर्व खर्च बापतको रकम कोरोना कोषलाई प्रदान गर्नुभएको जनाइएको छ।
उता गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको दशैं भत्ता पनि कोरोना कोषमा जम्मा हुने भएको छ। आज बिहान बसेको प्रदेश मन्त्री परिषदको बैठकले मुख्यमन्त्री तथा मन्त्रीको दशैं भत्ता पनि कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो। गण्डकी सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो। दशैं भत्तामा एक महिनाको तलब बराबर मुख्यमन्त्री मन्त्री तथा सांसदले पाउने रकम कोरोना कोषमा जम्मा हुने भएको हो। गण्डकी प्रदेशमा मुख्यमन्त्रीको मासिक पारिश्रमिक 70,000 र मन्त्रीहरूको 60,000 रुपियाँ छ। गण्डकीका कंग्रेस र जनमोर्चाका सांसदले भने दशैं भत्ता फिर्ता गर्ने निर्णय गरिसकेका छन्।
दशैं बिदामा राष्ट्रिय मानवाधिकार आयोगको कार्यालय खुला रहने भएको छ। आयोगका सचिव वेद भट्टराईले सूचना जारी गर्दै आयोगको कार्यालय खुला रहने जानकारी गराउनु भएको हो। आयोगका केन्द्रीय र प्रदेश कार्यालय दशैं बिदामा पनि मानवाधिकार उल्लङ्घनका घटनाको उजुरी संकलनका लागि मध्याह बजेदेखि 2 बजेसम्म खुला रहनेछन्। आयोगले यस अवधिमा नियमित रूपमा संचार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा अनुगमन गर्नेछ। आयोगको काम कार्यवाहीका बारेमा सरकारवालालाई वा सार्वजनिक रूपमा जानकारी दिन आयोगको प्रवक्ता, सहप्रवक्ता, सूचना अधिकारी र सहायक सूचना अधिकारी तोकिएको छ। आयोगले प्रवक्ताको जिम्मेवारी सहसचिव डाक्टर टीकाराम पोखरेललाई तोकेको छ। त्यस्तै उपसचिव बुद्धनारायण सहनी केवटलाई सहायक प्रवक्ता, उपसचिव सोमनाथ सुवेदीलाई सूचना अधिकारी र मानवाधिकार अधिकृत दुर्गा पोखरेललाई सहायक सूचना अधिकारीको जिम्मेवारी दिइएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गोकुल बास्कोटामाथि छानबिन उनको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रका कारण रोकिएको बताएको छ। मिश्र सम्पर्कमा नआउँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको भनिएको 70 करोड रुपियाँ अनियमितताबारे छानबिन रोकिएको भनी अख्तियारले संसदको सार्वजनिक लेखा समितिलाई पत्र पठाएको छ। तत्कालीन संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले 70 करोड रुपियाँ कमिसनको मोलमोलाई गरेको अडियो मिश्रले सार्वजनिक गरेका थिए। लेखा समितिले 2076 फागुन 30 गते अख्तियारलाई पत्र लेखी यसबारे अनुसन्धान गर्न भनेको थियो। लेखा समितिले 8 असोज 2077 अख्तियारलाई पत्र लेखी सेक्युरिटी प्रेस खरिदको छानबिन कहाँ पुग्यो भनेर सोधेको थियो। त्यसको जवाबमा अख्तियारले मिश्रसँग भेट नभएका कारण छानबिन रोकिएको जवाब दिएको लेखा समितिका सभापति भरत शाहले जानकारी दिनुभएको छ। बयान सबै लिइसकेका छौं। विजय मिश्र नायकका कारण छानबिन रोकिएको कुरा अख्तियारको पत्रमा उल्लेख छ। सभापति शाहले भन्नुभयो 17 भदौमा अख्तियारले विजय प्रकाश मिश्रलाई 7 दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो, तर हालसम्म मिश्र अख्तियारमा हाजिर हुन गएका छैनन्। बास्कोटाले सेक्युरिटी प्रेस खरिदका लागि स्विस कम्पनी केबीए नोटासिसको एजेन्ट मिश्रसँग कमिसनको मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए। मिश्र हाल जापान रहेको बताइएको छ। अख्तियारको पत्रबारे समितिमा छिटै छलफल गरेर अख्तियारलाई पुनः ताकेता गर्ने लेखा समिति सभापति शाहले बताउनुभयो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। आज अर्थ मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, COVID-19 महामारीको नियन्त्रण र सोपक्षीको आर्थिक पुनरुत्थानमा हुने सहयोग लगायतका विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ। बेरीसँगको भेटमा अर्थमन्त्री पौडेलले नेपाल अमेरिका बीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको छ। राजदूत बेरीले अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ।
तरुण दल र नेपाल विद्यार्थी संघले सरकारले कोरोना संक्रमितको उपचार नगर्ने बारे गरेको निर्णयको विरोध गरेको छ। तरुण दल अध्यक्ष जितजङ बस्नेत र नेभी संघ महामन्त्री बलदेव तिमुल सिन्हाले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै सरकारले गरेको निर्णयमा विरोध जनाएका हुन्। आम जनताको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने सरकारले गैर कानूनी, संविधान विरोधी र अदालतको समेत अपहेलना हुने कार्य गरेको तरुण दलको आरोप छ। रोक, भोक र अभावमा जनताको साथ मनाउने सरकार आवश्यक भइरहन्छ र तरुण दलका अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा प्रश्न गरिएको छ। यस्तै नेभिसङ महामन्त्री तिमिल सेनाले विज्ञप्ति जारी गर्दै कोरोना महामारीको उपचार व्यक्ति स्वयंले गर्नुपर्ने निर्णय नागरिकप्रतिको आफ्नो दायित्वबाट सरकार पूर्ण च्युत भएको पुष्टि आफैले गरेको टिप्पणी गर्नुभएको छ।
प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकार विरूद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। कोरोना महामारी झन बढ्दै गएका बेला सरकार नागरिकको कोरोना परीक्षण र उपचारको दायित्वबाट भागेको भन्दै त्यसको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको हो। महासचिव विप्लवले आज विज्ञप्ति जारी गर्दै कोण सभा, विरोध प्रदर्शन लगायतका कार्यक्रम सार्वजनिक गर्नुभएको छ। यही कार्तिक 15 गते कोण सभा, 17 गते पर्सा वितरण र 20 गते विरोध जुलुस गर्ने कार्यक्रम छ। विप्लव नेकपाले सम्पूर्ण नागरिकको कोरोनाको निशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ। स्वास्थ्य परीक्षण जस्तो संवेदनशील र राज्यको न्यूनतम दायित्वबाट समेत पन्छिने कार्य सरकारले अत्यन्तै निकृष्ट र अमानवीय व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ। सरकार उत्तरदायित्वविहीन र हदैसम्म गैर जिम्मेवार बनिरहेको छ। सरकारको यस किसिमको क्रियाकलापले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरू दिन प्रतिदिन अझ जटिल र सङ्कटपूर्ण बन्दै गइरहेका छन्, विज्ञप्तिमा भनिएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
परिवार जहाँ लुकेको हुन्छ तपाईँ हाम्रो खुसीको संसार। परिवार जसले तपाईँलाई दिन्छ सुख दुःखमा साथ। तर के तपाईले आफ्नो र आफ्नो परिवारको भविष्यमा आइपर्न सक्ने जोखिम, विपत्ति र आर्थिक अनिश्चितताहरूको बारेमा सोच्नु भएको छ?
मैले त जोखिम, विपत्ति र आर्थिक अनिश्चितताको ख्याल राख्दै बेलैमा प्राइम लाइफ इन्सुरेन्सका विभिन्न जीवन बीमा योजनाहरूबाट आफ्नो साथै श्रीमती, छोराछोरी र सम्पूर्ण परिवारको भविष्य सुनिश्चित गरिसके।
प्राइम लाइफ इन्सुरेन्स र यसका विभिन्न जीवन बीमा योजनाहरू मार्फत आफ्नो र परिवारको भविष्य सुनिश्चित बनाउन सकिन्छ। यसमा बिमाङ्कन नै डबल हुने, विभिन्न घातक रोगहरूका विरुद्ध खर्च बिहोर्ने, समग्र नारीहरूप्रति समर्पित बिमा योजनाहरू सहित 17 भन्दा बढी जीवन बिमा योजनाहरू रहेका छन्। त्यति मात्र होइन, घरमै बसेर अनलाइन मार्फत नयाँ पोलिसी लिन र नवीकरण शुल्क भुक्तानी पनि गर्न सकिन्छ। थप जानकारीका लागि नजिकैको शाखा कार्यालयहरूमा सिधा सम्पर्क गर्नुहोस्। विगत 12 वर्षदेखि हर नेपालीको भविष्य सुनिश्चित बनाउँदै प्राइम लाइफ, सुरक्षित भविष्य।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com, जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com। त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। पार्टीहरू बीच आपसी सद्भाव र मेलमिलाप बढाउनका लागि नेपाली कंग्रेसले 2034 सालदेखि गर्दै आएको चियापान यस वर्ष नहुने भएको छ। 2033 सालमा कंग्रेसका संस्थापक नेता तथा पूर्व सभापति बीपी कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्काउनु भएको थियो। कोइरालाले 2034 सालदेखि कोजागरत पूर्णिमाका दिन चियापान कार्यक्रमको सुरुवात गर्नुभएको थियो। त्यस यता कोजागत पूर्णिमाका दिन हरेक वर्ष चियापान निरन्तर रूपमा हुँदै आएको थियो। पर्वहरूको अवसरमा हार्दिकता साटासाट गर्न कंग्रेसले गर्दै आएको चियापान यस वर्ष भने कोरोनाका कारण नहुने भएको छ। पूर्व सभापतिहरूको निधन भएको वर्षमा शोकका कारण चियापान रोकिए पनि अन्य वर्षमा भने रोकिएको थिएन। कंग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यस वर्ष कोरोनाले चियापान आयोजना गर्ने अवस्था नभएको बताउनु भएको छ। विगतमा पूर्व सभापतिहरूको निधन भएको वर्षमा शोकका कारण हुन नसकेको भए पनि यसपटक भने कोरोनाका कारण रोकिएको उहाँले बताउनुभयो।
कार्तिक एकते घटस्थापनाको दिनदेखि हिजो 4 गतेसम्म 4 दिनमा 91,005 जनाले काठमाडौँ उपत्यका छाडेका छन्। सार्वजनिक तथा निजी सवारी साधनबाट 4 दिनको अवधिमा 91,005 जनाले काठमाडौँ उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार कार्तिक 1 गते 21,478, कार्तिक 2 गते 23,392, कार्तिक 3 गते 23,836 र कार्तिक 4 गते 22,299 जनाले काठमाडौँ छाडेका हुन्। यसैबीच सार्वजनिक यातायात सञ्चालनका 34 दिनमा काठमाडौँ उपत्यकाबाट 6,70,000 बाहिरिएका छन् भने 6,20,089 मानिस भित्रिएका छन्। यस अघिका वर्षहरूमा दशैंमा हुने मानिसहरूको भीडभाडभन्दा अहिले निकै कम छ। आधाभन्दा पनि कम मानिसहरूले काठमाडौँ छाडेको तथ्याङ्कले देखाउँछ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क हेर्दा 4 कार्तिकमा 22,299 मानिसहरूले काठमाडौँ छाडेका छन्। 4,478 सवारी साधनबाट उनीहरूले काठमाडौँ छोडेका हुन्। सोही दिन 14,971 मानिस काठमाडौँ प्रवेश गरेका छन्। त्यसभन्दा अघिल्लो दिन घटस्थापनाका दिन त्यसभन्दा अघिल्लो दिन 23,836 जनाले काठमाडौँ उपत्यका छाडेका थिए भने 16,304 जना मानिस काठमाडौँबाट बाहिरिएका थिए। यसअघिका वर्षहरूमा घटस्थापनादेखि फूलपातीको समयसम्म दैनिक जसो 1-1.5 लाखसम्म मानिसहरूले काठमाडौँ उपत्यका छाड्ने गरेका थिए। सरकारले एक असोजदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेपछि 11 चैतदेखि पार्किङमा थन्किएका सवारी साधन सञ्चालनमा आएका हुन्। यस वर्ष कोरोना संक्रमणको जोखिमकै कारण उपत्यका छाड्ने मानिसहरूको संख्या निकै कम छ।
हतियारसहित नेपाल आएका भारतीय नागरिकलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ। आज दिउँसो 12 सिमरनगढ नगरपालिका 9 सानो बङ्कुल स्थित प्रहरीले सिमानामा चेक जाँच गर्ने क्रममा उनले प्रहरीतर्फ गोली प्रहार गरेको र जवाबी कार्यवाहीमा नेपाल प्रहरीको गोली लाग प्रहार गरेको जनाएको छ। प्रहरीको गोली लागि भारतको बिहार मोतिहारी पूर्व चम्पारण दुधियावाका 28 ब्रिज किशोर कुशहवा घाइते भएका छन्। प्रहरीले राइफलबाट प्रहार गरेको गोली उनको बायाँ पाखुरामा लागेको छ। गोली प्रहारपछि घाइते भएका कुशहवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट एक थान पिस्तोल र यसको म्यागजिन 4 बरामद भएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको 12 प्रहरीले जनाएको छ।
काभ्रेको धुलीखेल अस्पतालमा कोरोना संक्रमितले उपचार गराउँदा 50,000-2,00,000 रुपियाँसम्म धरौटी राख्नुपर्ने भएको छ। सरकारले कोरोनाको निशुल्क उपचार गर्न नसक्ने निर्णय गरेसँगै अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार बापत लाग्ने शुल्कको सार्वजनिक विवरणमा धरौटी 50,000-2,00,000 लाग्ने उल्लेख छ। सरकारले वार्षिक करोडौं रूपियाँ लगानी गर्दै आएको अस्पतालमा संक्रमितको दैनिक शुल्क मात्र होइन बिरामीको अवस्था धरौटी रकम थप शुल्कको विवरण सार्वजनिक गरिएको हो। शुल्क विवरण अनुसार सामान्य लक्षण देखिएका कोरोना संक्रमितको दैनिक शुल्क 3,500 धरौटी रकम 50,000 लाग्नेछ। त्यस्तै मध्यम लक्षण देखिएका बिरामीहरूका लागि दैनिक शुल्क 7,500 र धरौटी रकम 1,00,000 लाग्नेछ। त्यसै गरी जटिल बिरामीहरूका लागि दैनिक शुल्क 15,000 र धरौटी 2,00,000 रुपियाँ लाग्नेछ।
ठूलो परिणामको लागू सत् चरेसहित सशस्त्र प्रहरी बर्दियाले एक महिलालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले 23 लागू औषधसहित आज एक महिलालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुकुम खलङ्गा बस्ने निर्मला बाठा मगर रहेकी छन् भने एक महिलासहित 2 पुरुष फरार रहेको कार्यालयका सुरजपुरका प्रहरी उपरीक्षक नरबहादुर राउतले जानकारी दिनुभयो। स्थानीय बुद्धि तामाङको घरमा चरेस लुकाएको भन्ने गोप्य सूचनाका आधारमा खान तलासी गर्दा बाठा मगरको साथबाट 5.5 केजी अफिम फेला परेको हो।
र धितोपत्र बजारमा सेयर कारोबार माफक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ। हिजो पनि दोहोरो अङ्कले बढेको नेप्से आज 13.94 बिन्दुले बढेर 1,597.71 पुगेको छ। यस्तै सेन्सिटिभ परिसूचक 3.10 वृद्धि भई 316.65 पुगेको छ। कुल 192 कम्पनीका कुल 55,09,448 किता सेयर 1,63,32,46,148 मूल्यमा खरिद बिक्री भएका छन्। स्टकका अनुसार कारोबार भएका कुल 12 उपसमूह मध्ये आज 4 उपसमूहको सेयर ओह्रालो लागेको छ भने 7 उपसमूहको सेयर भने उकालो लागेको छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी अफगानिस्तानमा एउटा फुटबल स्टेडियममा भागदौड मचिँदा 11 मृत्यु भएको छ। पाकिस्तान कन्सुलेटमा भिजाका लागि आवेदन भर्न जलालाबादमा रहेको पाकिस्तानी कन्सुलेटको कार्यालय अगाडि जम्मा भएका व्यक्तिहरूबीच भागदौड मचिएको थियो। 3,000 बढी व्यक्ति भएको ठाउँमा आवेदनका लागि टोकन बाँडिरहेका बेला मानिसहरूबीच भागदौड मचिएको बीबीसीले जनाएको छ। कोरोना महामारीका कारण कैयौं दिनसम्म बन्द रहेको पाकिस्तानी कन्सुलेट हालै खोलिएको थियो। हरेक वर्ष अफगानिस्तानबाट हजारौं मानिस आफन्तसँग भेट्न र उपचारका लागि पाकिस्तान जाने गर्छन्। पाकिस्तानले अफगानीहरूलाई आवेदनका लागि सहज व्यवस्था मिलाउने प्रतिबद्धता जनाएअनुसार टोकन प्रणाली लागू गरिएको थियो। यसैबीच पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा आज बिहान भएको एउटा विस्फोटमा परि कम्तीमा 25 ज्यान गुमाएका छन्। कराँचीमा रहेको एउटा 4 भवनमा विस्फोट भएको बीबीसीले जनाएको छ। भवनको भुइँतलामा बैंक रेस्टुरेन्ट तथा पसलहरू थिए। उक्त भवनमा ग्यास लिक भई विस्फोट भएको समाचारमा जनाइएको छ।
नेपाल परिवेशमा अब खेल समाचार। इण्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत आबुधाबीमा जारी खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र कोलकाता नाइट राइडर्स भिडिरहेका छन्। कोलकाताले टसेतिर पहिले ब्याटिङ गरिरहेको छ र उसको प्रस्तुति निकै फितलो देखिएको छ। ताजा अवस्थामा कोलकाताले 8.1 ओभरमा 4 विकेट गुमाइसकेको छ। उसले जम्मा 31 रन जोडेको छ। आजको खेलबाट दुवै टिम प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यमा छन्। बेङ्गलोरले खेल जितेमा ऊ दोस्रो स्थानमा पुग्नेछ। उसले अहिलेसम्म 9 खेलबाट 6 जित निकाल्दै 12 अङ्क बनाएको छ। कोलकाताले 9 खेलमा 5 जित निकालेर चौथो स्थानमा रहेको छ। दुवै टिम जारी सिजनमा दोस्रो पटक खेल्न लागेका हुन्। हामी नेपाल परिवेशको अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
आज थपिएका कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै। देशभर कोरोना मुक्त हुनेको संख्या 1,00,000 नजिक।
दशैंमा पनि कोरोना अस्पताल र प्रयोगशाला सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन। दार्चुलाको खलङ्गा बजार बन्द गराउन सेना परिचालन।
कक्षा 12 परीक्षा मङ्सिर 9 गतेदेखि हुने। कोरोना संक्रमित विद्यार्थीलाई छुट्टै व्यवस्था।
अफगानिस्तानमा पाकिस्तानको भिसा आवेदन दिनेहरू बीच भागदौड, 15 जनाको मृत्यु।
र आइपीएल क्रिकेटमा बेङ्गलोर र कोलकाता बीचको खेल जारी, कोलकाता पहिले ब्याटिङमा।
थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने साथी भुवन पौडेललाई धन्यवाद। जगत र रविन्द्र बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।